रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। सरकार र नेत्र विक्रमचन्द विप्लव समूहको वार्ता टोली बीच 2 चरणमा वार्ता। वार्तामा दुवै पक्ष समान धारणा नजिक पुगेको सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईद्वारा जानकारी। प्राथमिकतामा परेका सबैलाई कोरोना भाइरस विरूद्धको खोप अभियानमा सहभागी हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह। संघीय संसदका सांसदहरूद्वारा कोरोना विरूद्धको खोप लगाउन शुरू। प्रकृति र वन्यजन्तुको संरक्षणमा सबै जुट्नु पर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। र म्यानमारमा जारी प्रदर्शनमा भएको हिंसात्मक घटनामा हिजो 38 जनाको मृत्यु। सरकार र नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपाका वार्ता टोलीबीच हिजो 2 चरणमा वार्ता भएको छ। दोस्रो चरणको वार्तापछि सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईले वार्ता विषय केन्द्रित रहेकाले दुवै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको जानकारी दिनुभयो। सरकारी वार्ता टोलीको संयोजन गृहमन्त्री रामबहादुर थापा तथा विद्रोही विप्लव समूहको वार्ता टोलीको संयोजन सो समूहका प्रवक्ता प्रकाण्डले गर्नुभएको छ। यसैबीच सरकार र विप्लव समूहको वार्ता टोलीबीच आज पनि वार्ता हुने भएको छ। आजको वार्ताबाट एउटा निष्कर्षमा पुग्ने अपेक्षा गरिएको सरकारी वार्ता टोलीले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको व्यावसायिकता र लगनशीलताको प्रशंसा गर्नुभएको छ। सैनिक मुख्यालय जंगी अड्डामा हिजो प्रीतनापति समन्वयात्मक बैठकको शुभारम्भ गर्नुहुँदै प्रधानमन्त्री ओलीले बैठकमा हुने छलफल तथा त्यसका निष्कर्ष विशेषत नेपाली सेनाका फिल्डमा तैनाथ प्रीतना वाहिनी र गण तथा गुल्महरूका लागि मार्गदर्शन हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले बैठकले विगतको गहन समीक्षा सहित नेपाली सेनाको भावी कार्यदिशा र कार्ययोजनाका लागि ठोस आधार निर्माण गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो। बैठकमा प्रधान सेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई पद्धति र प्रणालीमा आधारित सबल सक्षम र सुदृढ़ संगठनका रूपमा विकास गर्ने लक्ष्य प्राप्तिका लागि समन्वयात्मक बैठक महत्वपूर्ण रहेको बताउनुभयो। बलाधिकृत रथी प्रभुराम शर्माले राष्ट्रिय सुरक्षा नीति तथा प्रतिरक्षा नीतिको सफल कार्यान्वयनका लागि दक्ष व्यावसायिक र उच्च मनोबल भएको जनशक्तिको विकासमा सरकारबाट प्राप्त निरन्तर सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभयो। 3 दिनसम्म चल्ने बैठकमा नेपाली सेनाका महानिर्देशनालय निर्देशनालय कार्यालय र विभागका प्रमुखहरू तथा प्रीतनापतिहरूबाट आआफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति कार्य समीक्षा एवं सुझावहरू प्रस्तुत हुने नेपाली सेनाले जनाएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिम्मेवारीबाट कांग्रेस नभाग्ने बताउनु भएको छ। नेपाली कांग्रेसका नेता एकनाथ राणा भाटको 10औं दिनको पुण्यतिथिमा हिजो चितवनमा आयोजित शोकसभामा सभापति देउवाले कांग्रेसले पदको लोभ नगरेको तर प्रधानमन्त्री बन्नुपर्ने अवस्था आए कांग्रेस नभाग्ने बताउनुभयो। सभामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले नेपाली कांग्रेस प्रतिपक्षमा भएको भन्नुहुँदै जुन हैसियतमा संसदमा छ त्यसै अनुसार अघि बढ़नुपर्ने बताउनुभयो। वरिष्ठ नेता पौडेल कांग्रेसले सजग र इमान्दार भएर प्रतिपक्षीको भूमिका निर्वाह गर्न सके अर्को पटक लोकतन्त्रको रक्षा गर्न सक्ने जिम्मेवारीमा पुग्ने बताउनुभयो। महामन्त्री डाक्टर शशांक कोइरालाले नेपाल कम्युनिष्ट पार्टीको दहाल नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राख्नुभयो। चितवनमा हिजो पत्रकारसँग कुरा गर्नुहुँदै महामन्त्री डाक्टर कोइरालाले प्रधानमन्त्री विरूद्ध अविश्वासको प्रस्तावमा दहाल नेपाल समूहलाई सघाउनु पर्ने विचार व्यक्त गर्नुभयो। नेपाली कांग्रेसले समसामयिक राजनैतिक विषयमा छलफल गर्न पार्टीको संसदीय दलको बैठक भोलि दिउँसो 1 बजे बोलाएको छ। बैठकमा प्रतिनिधि सभाको आगामी बैठकमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा छलफल हुने नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भूषालले जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृति र वन्यजन्तुको संरक्षण एवं सम्वर्धनमा सबैले जोड़ दिनुपर्ने बताउनु भएको छ। ललितपुरको जावलाखेल स्थित सदर चिड़ियाखानाको हिजो अवलोकन गर्नुहुँदै प्रधानमन्त्री ओलीले वन्यजन्तुको समेत मानवको सरह बाँच्न पाउने हक भएकोले वन्यजन्तुको वासस्थानलाई खलल पर्ने गरी कुनै किसिमको गतिविधि गर्न नहुने बताउनुभयो। प्रधानमन्त्री ओलीले प्राकृतिक विविधताका कारण नेपाल विश्वमै चिनिएकाले प्राकृतिक सौन्दर्य र त्यससँग सम्बद्ध वन जंगल वन्यजन्तुको संरक्षण आजको आवश्यकता भएको बताउनुभयो। त्यस अवसरमा प्रधानमन्त्री ओलीले सदर चिड़ियाखानामा राखिएका सबै जनावर र क्षेत्रको अवलोकन गर्नुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राथमिकतामा परेका सबैलाई कोरोना भाइरस विरूद्धको खोप अभियानमा सहभागी हुन आग्रह गरेको छ। मन्त्रालयको हिजोको प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले यही फागुन 23 गतेदेखि सञ्चालन हुने दोस्रो चरणको खोप अभियानमा 55 वर्ष माथिका सबै व्यक्तिलाई खोप लगाउन आग्रह गर्नुभयो। प्रवक्ता डाक्टर गौतमले खोप अभियानको पहिलो 10 दिन 65 वर्ष माथिका ज्येष्ठ नागरिक र बाँकी 10 दिनसम्म 55 देखि 64 वर्षका व्यक्तिलाई खोप लगाइने जानकारी दिनुभयो। कोरोना भाइरस विरूद्ध सुरक्षा बढ़ाउनका लागि पहिलो खोप लगाएको 8 देखि 12 हप्ता बीच दोस्रो मात्राको खोप लगाउनु पर्ने डाक्टर गौतमले जानकारी दिनुभयो। यसैबीच हिजो 87 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभर 3,399 नमूनाको पीसीआर परीक्षण गर्दा 52 जना पुरूष र 35 जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा कोरोना संक्रमण हुने संख्या 2,74,381 पुगेको छ। कोरोना संक्रमणबाट हिजो 62 जना निको भएका छन्। यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुने संख्या 2,70,605 पुगेको छ। हिजो कोरोना संक्रमणका कारण मृत्यु हुने 233 जनाको संख्या थप भएको छ। यो सँगै हालसम्म संक्रमणपछि मृत्यु हुने संख्या 3,010 पुगेको मन्त्रालयले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
नेपाल टेलिकमको 4G LTE मोबाइल सेट सम्बन्धी सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE व्यान 3 1800 मेगाहर्जका साथसाथै व्यान 20 800 मेगाहर्ज र VOLTE समेत सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। ताप्लेजुङको मेरिङदेन गाउँपालिका दोभान बजारका आगलागी पीड़ित परिवारलाई राहत तथा आर्थिक सहायताका लागि केन्द्र र प्रदेश विपद व्यवस्थापन समितिसँग अनुरोध गर्ने निर्णय भएको छ। जिल्ला विपद व्यवस्थापन समितिको हिजोको बैठकले आगलागीबाट पीड़ित 5 जनाको परिवारलाई विपद व्यवस्थापन कोषबाट नगद 15,000 र 5 जना भन्दा बढ़ी परिवार भएकालाई 20,000 दरले आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष उमेश पाण्डेले जानकारी दिनुभयो। उहाँका अनुसार घर पूर्ण क्षति भएका 33 कोठा भाड़ामा बस्ने 27 परिवारलाई आर्थिक सहायता प्रदान गरिनेछ। आगलागीबाट भएको क्षतिको थप विस्तृत विवरण संकलनका लागि गाउँपालिकाले गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर आङदेम्बेको संयोजकत्वमा 5 सदस्यीय समिति गठन गरेको छ। कोरोना महामारीका कारण पशुपतिनाथ मन्दिरमा 1 वर्ष अघि रोकिएको विशेष पूजा यही फागुन 25 गतेदेखि शुरू हुने भएको छ। कोरोना जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा शुरू गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डाक्टर मिलन कुमार थापाले जानकारी दिनुभयो। हाललाई 1,100 देखि 27,000 रूपियाँसम्मको विशेष पूजा मात्र पशुपतिनाथ मन्दिरमा गरिनेछ। पशुपतिनाथ मन्दिरमा 1,100 देखि 25 लाख रूपियाँसम्मको विशेष पूजा हुने गरेको छ। कोषले महाशिवरात्रीको अवसर पारेर स्वास्थ्य सुरक्षाका विधि अपनाउँदै विशेष पूजा खुला गर्न लागेको हो। सर्वोच्च अदालतको हिजो बसेको आकस्मिक पूर्ण बैठकले पूर्व प्रधान न्यायाधीश सुरेन्द्र प्रसाद सिंहको निधनमा शोक मनाउन आज देशभरका अदालतमा शोक विदा दिने निर्णय गरेको छ। प्रधान न्यायाधीश शोलेन्द्र शमशेर जबरासहित सर्वोच्च अदालतमा सबै न्यायाधीशको पूर्ण बैठकले बिहिबार 1 दिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधिकरणलाई शोक विदा दिने निर्णय गरेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनुभयो। पूर्व प्रधान न्यायाधीश सिंहको यही फागुन 18 गते साँझ निधन भएको थियो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको कन्काई नगरपालिका 4 सुरुङ्गा स्थित कोटी होम नजिकै हिजो सवारी दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। घटनामा अन्य 4 जना गम्भीर घाइते भएका छन्। मोटरसाइकल, कार र ग्यास बोकेको ट्रक एक आपसमा ठोकिँदा कार चालक सुनसरीको धरान उपमहानगरपालिका 16 28 वर्षीय दीपक छेत्री र कारमा सवार सोलुखुम्बु पासाङ गाउँपालिका 1 30 वर्षीय दिलीप राणा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरूको उपचारका क्रममा बिरता मोड स्थित बीएनसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिनुभयो। गम्भीर घाइतेको बीएनसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कणेलले सत्य सूचना र तथ्याङ्कले विकासको मार्गचित्र कोर्न सहयोग पुग्ने बताउनु भएको छ। ललितपुरमा हिजो राष्ट्रिय जनगणना 2078 अन्तर्गत प्रदेश र जिल्ला जनगणना अधिकारी तथा सहायक जनगणना अधिकारीको तालिम कार्यक्रममा उपाध्यक्ष प्राध्यापक डाक्टर कणेलले तथ्यमा आधारित सूचना संकलन गर्न आवश्यक रहँदा गम्भीरतापूर्ण आफ्ना जिम्मेवारी वहन गर्न सबैमा आग्रह गर्नुभयो। उपाध्यक्ष प्राध्यापक डाक्टर कणेलले हाल मुलुकभर भौतिक पूर्वाधारको सुगमता रहँदा हरेक वडाका साथै स्थानीय स्तरबाट समेत गणकलाई काममा सहयोग मिल्ने विश्वास लिएको बताउनुभयो। संघीय संसदका सांसदहरूले कोरोना भाइरस विरूद्धको खोप लगाउनु भएको छ। हिजो काठमाडौँको नयाँ बानेश्वर स्थित निजामती अस्पताल पुगेर सांसदहरूले कोरोना विरूद्धको खोप लगाउनु भएको हो। थप सामग्री सहित सरिता खनाल।
बिहान 10 बजे नयाँ बानेश्वर स्थित निजामती अस्पतालको प्रांगणमा पुग्दा कोरोना भाइरस COVID-19 विरूद्धको खोप लगाउन सभामुख अग्निप्रसाद सापकोटा सहित सांसदहरू लामबद्ध भइसक्नु भएको थियो। खोप लगाइसकेपछि सभामुख अग्निप्रसाद सापकोटाले कोरोना विरूद्धको खोप वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भइसकेको हुनाले कोरोनासँग लड्न निर्धक्क भएर सबैले खोप लगाउनु पर्ने बताउनुभयो।
यसको असर प्रभाव बारे त मैले भर्खर लाउँदैछु, सबै कुरा भन्नु त हतार होला, तर मलाई खोप लगाइसकेपछि अहिले भएको अनुभूति के छ भने यो बहुत सहज छ। वैज्ञानिक प्रयोगबाट सफल भएको हुनाले सम्पूर्ण नेपालीहरूले रौँ बराबरको पनि हिचकिचाप नगरिकन लाउँदाखेरि हुन्छ।
पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खोप लगाउँदा कुनै अप्ठ्यारो नहुने भन्दै कोरोना भाइरस विरूद्ध लड्नका लागि बिना हिचकिचाहट खोप लगाउन सबैलाई आग्रह गर्नुभयो।
कोरोना लागेको देख्दा अलिक दुख्छ होला भने जस्तो लागेको थियो मलाई, आफैले लाग्दा खोप लागेको भाइ भाइ कति बेला खोप्नुहुन्छ होला भनेको त भइसक्यो भन्नुभयो। अनि यो बडो सरल र त कसैले पनि कुनै खालको तनावमा रहनु पर्ने आवश्यकता छैन। कोविड महामारीले विश्वव्यापी रूपमा जुन आतंक थियो मानव जातिमाथि, खोपको आविष्कार भइसकेपछि र यो प्रमाणित भइसकेपछि मानिसहरूको फेरि प्रकृतिमाथि विजयको एउटा नयाँ सिँढीमा मान्छे पुग्यो भने जस्तो अनुभूति भएको छ।
सांसद महेन्द्र कुमारी लिम्बुले सबैले ढुक्कसँग नडराइकन कोरोना विरूद्धको खोप लगाएर कोरोनासँगको लडाई जित्नु पर्ने बताउनुभयो।
जस्तो अरू इन्जेक्सन हानिन्छ त्यस्तै नै दुख्ने ओर्ने केही पनि भएको छैन अहिलेसम्म। खोप लगाइसकेपछि नियम पनि पालना गर्यो र एउटा कोरोना लाग्दैन भन्ने बाटो मुक्ति पाइयो, खुसी एकदम। यसमा ढुक्क भएर सम्पूर्ण नेपाली आम नागरिकले लगाउनु पर्छ।
सांसद लालबाबु पण्डितले कोरोनाको खोप लगाइसकेपछि कोरोनालाई लिएर आफ्नो मनमा भएको डर हटेको भन्दै यसबाट कोही पनि नडराइकन खोप लगाउनु पर्ने बताउनुभयो।
भ्याक्सिन मैले लगाए, मलाई कुनै पनि अप्ठ्यारो महसुस भएको छैन। यो भ्याक्सिनदेखि कोही पनि डराउनु आवश्यक छैन। हरेक व्यक्तिमा भएको डर कोरोना भ्याक्सिन लगाएपछि भाग्छ र स्वस्थ जीवनको निम्ति आवश्यक छ।
सांसद जयपुरी घरतीले सामान्य साइड इफेक्ट देखिए पनि त्यस्तो ठूलो असर नहुने प्रमाणित भएको भन्दै कोरोनाबाट बच्नका लागि खोप लगाउन आग्रह गर्नुभयो।
खोप लगाएपछि रोग नियन्त्रण गर्न सजिलो हुन्छ, कोही पनि डराउनु परेन। सामान्य अब अलि ज्वरो सोरो आउँछ भन्छन्, आइहाल्यो भने ठूलो कुरा भएन। डर हटाएर सामान्य खोपको रूपमा ले हुन्छ।
खोप लगाइसकेपछि सांसद यज्ञराज सुनवारले सरकारले छिटो भन्दा छिटो आम नागरिकसम्म कोरोना विरूद्धको खोप सहज रूपमा पुर्याउनु पर्ने बताउनुभयो।
जनप्रतिनिधिको रूपमा हामी संघीय सांसदहरूले खोप लगाएका छौं। देशैभरि आम जनसमुदायलाई नागरिकहरूलाई सुरक्षित राख्नका लागि सरकारले छिटो भन्दा छिटो यो खोप जनस्तरसम्म लगाउने वातावरण निर्माण गर्नु पर्दछ। खोप लगाएर आतिनु पर्ने जस्तो मलाई लाग्दैन।
बुधबारदेखि शुरू भएको खोप कार्यक्रममा सांसदहरू, कर्मचारीहरू र संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूलाई समेत खोप लगाउने तय गरिएको छ। संवाददाता तुलसी सापकोटाको साथमा सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
नेपाल सरकारका विभिन्न मन्त्रालयका 5 जना सचिवले संखुवा सभाको मकालु गाउँपालिकामा निर्माणाधीन 900 मेगावाटको अरूण तेस्रो आयोजनाको स्थलगत अवलोकन गर्नुभएको छ। सेनाको हेलिकप्टरबाट हिजो बाँध निर्माण स्थल फिक्सन्दा र पावर हाउस निर्माण स्थल दिदिङको पुखुवा पुगेर उहाँहरूले अरूण तेस्रोको पछिल्लो अवस्थाका बारेमा जानकारी लिनुभएको हो। गृह सचिव महेश्वर नेउपाने, ऊर्जा सचिव दिनेश कुमार घिमिरे, परराष्ट्र सचिव भरतराज पौड्याल, अर्थ सचिव शिशिर कुमार ढुङ्गाना, रक्षा सचिव रेश्मीराज पाण्डे र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको टोलीले अरूण तेस्रोको स्थलगत अवलोकन गरेको हो। गृहमन्त्री रामबहादुर थापाले दोभान बजारका आगलागी पीड़ित परिवारलाई आगलागी पीड़ित परिवारका लागि प्रति परिवार 5 लाख रूपियाँ दिइने बताउनु भएको छ। गृह मन्त्रालयमा हिजो ताप्लेजुङका प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री योगेश कुमार भट्टराईको नेतृत्वमा ज्ञापन पत्र बुझाउन गएको टोलीलाई कार्यविधि संशोधन गरेर हिमाली भेगमा दिइने आवास निर्माणका लागि भूकम्प पीड़ित तथा बाढ़ी पीड़ित सरह 5 लाख रूपियाँ प्रति परिवार दिइने बताउनुभयो। भारतसँग सीमा जोडिएको सर्लाहीको सीमावर्ती क्षेत्रका दुई स्थानमा बोर्डर आउट पोस्ट बीओपी स्थापना गरिएको छ। सशस्त्र प्रहरी प्रदेश नम्बर दुई छिन्न मस्ता वाहिनीले जिल्लाको विष्णु गाउँपालिका एक र मलंगवा नगरपालिका नौ गरी दुई स्थानमा बीओपी एकैसाथ स्थापना गरेको हो। सर्लाहीमा खुला सिमाना रहेको 51 किलोमिटरमा 17 बीओपी स्थापना गर्ने क्रममा हालसम्म 11 बीओपी स्थापना भइसकेको सशस्त्र प्रहरी बल 10 नम्बर हेडक्वार्टर कविलासीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गंगा श्रेष्ठले जानकारी दिनुभयो। पाल्पाको ग्रामीण भेगमा पछिल्लो समय गाई भैंसी पालन आर्थिक उपार्जनको बलियो स्रोत बन्दै गएको छ। सरकारबाट सहयोग पाउन थालेपछि रामपुर नगरपालिकाका किसानहरू पशुपालन व्यवसायतर्फ आकर्षित हुन थालेका छन्। पाल्पाबाट विष्णु खनालको रिपोर्ट।
विगत 8 वर्षदेखि गाई पालन व्यवसायमा लाग्नु भएका वासुदेव ढुङ्गानाको हाल 10 गाई छन्। उहाँ अहिले दैनिक 60 लिटर दूध बजारमा बिक्री गर्नुहुन्छ। दूध बिक्रीबाट उहाँले मासिक 1,00,000 कमाई गर्न सफल हुनुभएको छ।
दूध उत्पादन लगभग 60 लिटरसम्म दिनमा चाहिँ उत्पादन छ। राम्रो उत्पादन हुँदा महिनाको 1,00,000 रुपियाँसम्म आमदानी लिन सकिन्छ। गाई 10 जति छन्।
रामपुर नगरपालिकाले व्यवसायमा अनुदान सहयोग गरेपछि पशुपालक कृषकलाई सजिलो भएको छ। रामपुर नगरपालिकाबाट गत वर्ष उहाँलाई 1,10,000 र यस वर्ष युवा स्वरोजगार कार्यक्रम अन्तर्गत ब्याज अनुदान कार्यक्रमबाट 2 वर्षसम्मको लागि 10,00,000 रकम सहयोग मिलेको छ भने लुम्बिनी प्रदेश सरकारको सहयोगमा घाँस खेती पनि गरिरहनु भएको छ।
ब्याज अनुदानको कार्यक्रम छ, ऋण लिएको छ, त्यसको ब्याज नगरपालिकाले तिरिदिएको छ। प्रदेश सरकारबाट घाँस खेतीको लागि 50% अनुदानमा सहयोग गरेको छ। हामीले घाँस खेती गरेका छौँ।
नगरपालिकाकै योजना अनुसार रामपुर क्षेत्रमा दूध तथा दूध जन्य उत्पादन भएको बजारीकरणमा भने केही समस्या रहेको बताउनुहुन्छ रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरि पाण्डे।
कृषि फर्म सञ्चालन गरी व्यावसायिक बन्न चाहने युवा उद्यमीलाई 12,00,000 कर्जामा 2 वर्षसम्म पूर्ण ब्याज अनुदान दिने कार्यक्रमले गाई तथा भैंसी पालन गर्ने कृषकहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ र यसले दूध उत्पादन वृद्धि हुँदा दूधको बजारीकरणमा पनि समस्या देखिन थालेको छ।
गाई पालन तथा भैंसी पालन व्यवसायबाट काम दाम र नाम समेत हुने हुँदा किसानहरू त्यसतर्फ आकर्षित देखिन थालेका छन्। स्थानीय सरकारले किसानलाई अनुदान र सहकारीलाई दूध दुवानी गर्ने साधनमा सहुलियत दिएको छ। फेरि कृषि शाखा प्रमुख पाण्डे।
नगरपालिकाले सहकारी मार्फत वार्षिक 2500 लिटर भन्दा बढी दूध बिक्री गर्ने कृषकहरूलाई प्रति लिटर 3 रुपियाँ अनुदान र सहकारीलाई दूध तथा दूध जन्य पदार्थ दुवानी गर्ने साधनमा अनुदान दिने गरी कार्यविधि तयार गरेको छ।
ग्रामीण भेगमा गाई भैंसी पालन व्यवसाय आर्थिक उपार्जनको बलियो स्रोत बन्दै गएको छ। पछिल्लो समय कृषि क्षेत्रमा लाग्न चाहनेका लागि सरकारबाट विभिन्न अनुदानका कार्यक्रम आउँदा रोजगारीकै लागि विदेश युवाहरूलाई कृषि कर्ममा लाग्न प्रेरणा मिलेको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। म्यानमारमा सैनिकको विरूद्ध प्रदर्शनमा उत्रेका 38 प्रदर्शनकारी हिजो मारिएका छन्। सुरक्षा फौजले विभिन्न शहरहरूमा ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीमाथि गोली चलाएको बताइएको छ। हिजो 38 जना मारिएपछि संयुक्त राष्ट्रसंघले सेनाले कु गरेपछि यताकै रक्तपातपूर्ण दिन भनेको छ। अमेरिकाले म्यानमारको सेना विरूद्ध थप कदम चाल्ने जनाएको छ भने बेलायतले राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक बोलाउन माग गरेको बीबीसीले उल्लेख गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले अबको 2 महिनाभित्रमा सबै वयस्क नागरिकलाई पुग्ने गरी कोरोना भाइरस विरूद्धको खोप उपलब्ध हुने बताउनु भएको छ। उहाँले कोरोना भाइरस विरूद्धको खोप सबै नागरिकले जति सक्दो छिटो प्राप्त गर्न सक्ने गरी सरकारले आफ्नो कार्यलाई अघि बढ़ाइरहेको भए पनि भाइरसको जोखिम अन्त्य नहुँदासम्म प्रत्येक नागरिकले सावधानी अपनाउने कार्यलाई भने भूल्न नहुनेमा जोड़ दिनुभयो। टेक्सास सहितका केही राज्यले कोरोना भाइरस संक्रमण विरूद्ध अपनाइएका प्रतिबन्धात्मक व्यवस्था हटाएर आर्थिक गतिविधिलाई पहिलेकै अवस्थामा फर्काउने गरेको घोषणापछि राष्ट्रपति बाइडेनले जोखिम अझै कायम रहेको तर्फ सचेत गराउनु भएको हो। यसैबीच विश्वभर कोरोना भाइरसबाट संक्रमित हुने संख्या 11,57,45,000 नागेको छ। हालसम्म संक्रमणका कारण 25,70,000 ज्यान गुमाएका छन् भने 9,14,59,000 भन्दा बढ़ीमा संक्रमण निको भएको छ। विश्वभर हालसम्म 2,17,15,000 सक्रिय संक्रमित रहेका छन्। विश्वभर गत 24 घण्टामा 4,32,000 भन्दा बढ़ी संक्रमित थपिएका छन्। गत 24 घण्टामा सबैभन्दा धेरै ब्राजिलमा 74,000 भन्दा बढ़ी र अमेरिकामा 65,000 भन्दा बढ़ी संक्रमित थपिएका छन्। दक्षिण सुडानको जोंगलाई राज्यमा भएको विमान दुर्घटनामा चालक दलका 2 सदस्य सहित 10 मृत्यु भएको छ। जोंग्लो राज्यका गभर्नरले सुडान सुप्रिम एयरलाइन्सको एएसके 274 विमान दुर्घटनाग्रस्त भएको जनाएका छन्। अब आर्थिक समाचार।
स्वास्थ्य मन्त्रालयले 113 स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि 1,08,53,23,000 रूपियाँ सशर्त अनुदान रकम निकासा गर्ने भएको छ। वडा स्तरीय स्वास्थ्य सेवा केन्द्रको निर्माणाधीन भवनहरूको दायित्व भुक्तानीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा उक्त रकम निकासा सम्बन्धमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वीकृति प्रदान गर्नुभएको छ। स्थानीय तहका सबै वडाहरूबाट प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने नीति अनुसार 2,626 वडामा स्वास्थ्य संस्थाहरू निर्माणाधीन अवस्थामा रहेका छन्। अर्थ मन्त्रालयका प्रवक्ता सुमन दाहालले चालू आर्थिक वर्षमा हालसम्म स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि हालसम्म 4,20,00,000 रुपियाँ निकासा भइसकेको जानकारी दिनुभयो। अर्थ मन्त्रालयले प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण कार्यक्रम अन्तर्गत 57,97,00,000 रुपियाँ बराबरको स्रोत सुनिश्चित गरेको थियो। नेपाल राष्ट्र बैंकले विद्युतीय कारोबारको सीमा बढाएर दोब्बर बनाएको छ। राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशिका 2077 संशोधन गर्दै विद्युतीय कारोबारको सीमा बढाएर दोब्बर बनाएको हो। अब मोबाइल ब्याङ्किङ मार्फत दैनिक 2,00,000 रुपियाँसम्म कारोबार गर्न सकिनेछ। यसअघि यस्तो सीमा प्रतिदिन 1,00,000 रुपियाँ मात्र थियो। यसैगरी केन्द्रीय ब्याङ्कले इन्टरनेट ब्याङ्किङ मार्फत दैनिक 20,00,000 कारोबार गर्न मिल्ने बनाएको छ। यसअघि यस्तो कारोबारमा 10,00,000 रुपियाँको सीमा रहेको थियो। त्यस्तो सीमा कुनै व्यक्तिको नाममा ब्याङ्क तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा पैसा पठाउँदा भने लागू नहुने राष्ट्र ब्याङ्कले जनाएको छ। साथै सरकारी कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, विद्युत सेवा, दूरसञ्चार सेवा, बीमा प्रिमियम लगायतमा पनि त्यस्तो व्यवस्था लागू हुने छैन। नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयर धनीहरूलाई लाभांश दिने प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको फागुन 19 गते बुधबार बिहान बसेको बैठकले 40% नगद लाभांश शेयर धनीहरूलाई वितरण गर्ने निर्णय गरेको कम्पनीका प्रबन्ध निर्देशक दिल्ली राम अधिकारीले जानकारी दिनुभयो। उदयपुरका 3 स्थानीय तहले कृषिको विकास र उत्पादन बढाउन विभिन्न कार्यक्रमहरू अघि बढाएका छन्। विगत 2 वर्षदेखि नै जिल्लाको बेलका नगरपालिकाले कृषि उपज उत्पादनलाई जोड़ दिँदै हरियो तरकारी र मकै उत्पादन कार्यक्रम अघि बढाएको छ। बेलकामा कृषि उत्पादन बढाउनका लागि 500 हेक्टर क्षेत्रफलमा हरियो तरकारी उत्पादन गरिएको छ भने यस आर्थिक वर्षबाट 700 हेक्टरमा हरियो तरकारी उत्पादनको योजना अघि बढाएको नगर प्रमुख दुर्गाबहादुर थापाले जानकारी दिनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
शहीद स्मारक बी डिभिजन लिग फुटबलमा उपाधि दावेदार खुमलटार युथ क्लबले सहज जित निकालेको छ। बुधबार भएको खेलमा खुमलटारले बोयज युनियन क्लबलाई 3-0 गोल अन्तरले पराजित गरेको हो। इन्फा मैदान 7-2 बाटोमा खुमलटारलाई जित दिलाउन सबिन केसीले 2 गोल गरे। त्यस्तै आयुष घनालले 1 गोल गरे। जितसँगै खुमलटारले शीर्ष स्थानको 7-2 बाटो युथ क्लबसँग अंक बराबरी गरेको छ। खुमलटार 9 खेलमा 22 अंक जोडेर दोस्रो स्थानमा रहेको छ। एक खेल कम खेलेको 7-2 बाटोको पनि 22 अंक रहेको छ। बोयज 9 खेलमा 14 अंक जोडेर चौथो स्थानमा रहेको छ। अर्को खेलमा नयाँ बस्तीले टुसाल युथ क्लबसँग बराबरीमा चित्त बुझाएको छ। 7-2 बाटो स्थित एन्फा मैदानमा भएको खेलमा नयाँ बस्तीले टुसालसँग 1-1 गोलको बराबरी खेल्यो। नयाँ बस्तीका लागि विवेक गुरुङले गोल गरे भने टुसालका लागि एलोन राईले गोल गरे। यो बराबरीपछि नयाँ बस्तीको 9 खेलमा 12 अंक भएको छ भने टुसालको 9 अंक रहेको छ। नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामी, करण केसी र युवा अलराउन्डर कुशल मल्लले शनिबार शुरू हुने काठमाडौँ मेयर कप 2077 एकदिवसीय क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्। आर्मीका कप्तान तथा नेपाली क्रिकेट टोलीका विकेट किपर ब्याट्सम्यान विनोद भण्डारीले सोमपाल, करण र कुशलले काठमाडौँ मेयर कप खेल्ने बताएका छन्। यी 3 प्रमुख खेलाड़ीको पुनरागमनले आर्मी झन बलियो, उत्कृष्ट र सन्तुलित बन्ने विश्वास गरिएको छ। उनीहरू तीनै जना बिना आर्मीले गत महिना काठमाडौँमा सम्पन्न 4 संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको थियो। त्यही समयमा उनीहरू युएमा T10 लिग खेल्न गएका थिए। स्पिनर एस्टन अगरले उत्कृष्ट बलिङ गर्दै एक्लै 6 विकेट लिएपछि न्यूजील्याण्डसँगको तेस्रो T20 खेलमा अस्ट्रेलियाले शानदार जित निकालेको छ। बुधबार अस्ट्रेलियाले न्यूजील्याण्डलाई 64 रनले हराउँदै 5 T20 खेलको सिरिज 2-1 अवस्थामा पुर्याएको छ। जितको लागि 209 रनको विशाल विजय लक्ष्य पछ्याएको न्यूजील्याण्ड 17.1 ओभरमा 144
अजय बम खेल समाचारका साथमा अब मौसम। आज देशका पहाड़ी भागमा आंशिकदेखि सामान्य बदली रही, पहाड़ी भागका 1-2 स्थानमा हल्का वर्षा हुने र अन्य भागमा मौसम प्राय सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 24.9 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 8 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 83%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24 26 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:25 भयो भने सूर्यास्त भरि साँझ 6:06 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकार र नेत्र विक्रम चन्द विप्लव समूहको वार्ता टोली बीच दुई चरणमा वार्ता। वार्तामा दुवै पक्ष समान धारणा नजिक पुगेको सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईद्वारा जानकारी। प्राथमिकतामा परेका सबैलाई कोरोना भाइरस विरूद्धको खोप अभियानमा सहभागी हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह। संघीय संसदका सांसदहरूद्वारा कोरोना विरूद्धको खोप लगाउन शुरू। प्रकृति र वन्य जन्तुको संरक्षणमा सबै जुट्नुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। र म्यानमारमा जारी प्रदर्शनमा भएको हिंसात्मक घटनामा 38 जनाको मृत्यु। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार। सकियो 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।